FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रियामा इन्जिनियरिङ संकायका डिनको असहमति, विवाद बढ्दै
बाढीका कारण बाँकेमा करिब 15,000 विद्यार्थीको पढाई प्रभावित, स्वास्थ्य समस्या पनि कायमै।
प्रधानमन्त्री देउबा र भारतीय प्रधानमन्त्री मोदी बीच औपचारिक भेटवार्ता, 8 समझदारी पत्रमा हस्ताक्षर।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै आजै भारत र भुटान भिड्ने। हिमाल पहाड तराई कोही सेनापराई बिहान 6:30 भेरी खबरबाट राजेन्द्र शाही र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई www.radiobheri.com.np र मोबाइल एप्लिकेसनमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। हालैको बाढीका कारण बाँकेमा करिब 15,000 विद्यार्थीको पढाइ प्रभावित भएको छ। गत साउन 28 गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको बाढीले क्षति पुर्याएपछि 81 विद्यालयको पठन पाठन अवरुद्ध भएको हो। बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले जिल्लाका 29 विद्यालय आश्रय स्थलका रूपमा प्रयोग भएको बताउनुभयो। राप्ती सोनारीका 18 विद्यालयलाई बाढी पीडितले आश्रय स्थल बनाएको उहाँको भनाइ छ। सामुदायिक भवन नभएका कारण बाढी पीडितहरू सामुदायिक विद्यालयलाई आश्रय स्थलका रूपमा प्रयोग गरिरहेका छन्। सिबिन नेपाल नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले बाढी प्रभावित बैजापुरका बालबालिकामा मानसिक असर समेत देखा परेको बताउनुभयो। बाढी प्रभावित क्षेत्रको अनुगमनपछि प्रतिक्रिया दिँदै उहाँले बाढी पसेको, घर ढलेको र तहस नहस भएको देखेका बालबालिकामा डर कायमै रहेको बताउनुभयो। यस्तै बाढी प्रभावित क्षेत्रका अधिकांश बालबालिकाको किताब कापी बाढीले बगाएको र पानीले भिजेर पढ्न नमिल्ने भएको उहाँले बताउनुभयो। यस्तै राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका निर्देशक मुरारी प्रसाद खरेलले बाँकेका बाढी प्रभावित क्षेत्रका बालबालिकाले समयमा खाना खान नपाएको र सुत्ने ठाउँ समेत नपाएको बताउनुभयो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यस क्षेत्रभन्दा बाहिरका निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विरोध बढ्न थालेको छ। आफ्नो आन्तरिक व्यवस्थापनमा सुधार नगरेर बाहिरका निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन ललित विक्रम राणाले पनि असहमति जनाउनु भएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै डिन राणाले भर्खरै खुलेको कान्छो विश्वविद्यालयले आफ्नै पर्याप्त पूर्वाधार नभएको अवस्थामा सम्बन्धन दिन लागेको प्रति असहमति जनाउनु भएको हो। उहाँले केन्द्रीय क्याम्पसको नियन्त्रण संयन्त्र विकास नभएको, विश्वविद्यालयमा आवश्यक मात्रामा स्थायी प्राध्यापक, सह प्राध्यापक र उप प्राध्यापक समेत नभएको अवस्थामा निजी शैक्षिक संस्थालाई सम्बन्धन दिनु कुनै पनि हिसाबले उचित नहुने तर्क गर्नुभएको छ। उहाँले इन्जिनियरिङ संकायमा एमई तत्काल केन्द्रीय क्याम्पसमा सञ्चालन गर्नुपर्ने र जनशक्ति तथा पूर्वाधार विकासमा जुट्न पनि सरकारवाला सबैमा अपिल गर्नुभएको छ। सम्बन्धनको प्रक्रियामा विद्यार्थी संगठनहरू 80 दिनदेखि आन्दोलनमा रहेको, प्राध्यापकहरू पनि आन्दोलनमा रहेको र केही राजनैतिक दल र नागरिक समाज समेत विरोध गरिरहेको बेला सम्बन्धन प्रक्रिया अघि बढाउनु उचित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। सुर्खेतका केही राजनीतिक दल, विद्यार्थी संगठन र नागरिक समाजले पनि सम्बन्धन प्रक्रियामा असहमति जनाएका छन्। यता विश्वविद्यालय प्रशासनले भने विश्वविद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन सम्बन्धन प्रक्रिया अघि बढाइएको जिकिर गर्दै आएको छ।
कर्णालीमा उज्यालो नेपाल अभियान सञ्चालन गर्न कर्णालीवासीले माग गरेका छन्। कालीकोटको एक प्रतिनिधि टोलीले ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीसँग कर्णाली अञ्चलका जिल्लाहरूमा उज्यालो नेपाल अभियान सञ्चालन गरी उज्यालो कर्णाली बनाउन माग गरेको हो। आफ्नै जिल्लाका सांसद ऊर्जा मन्त्री बनेपछि कालीकोटको प्रतिनिधि टोली उज्यालो कर्णालीको माग लिएर ऊर्जा मन्त्रालय पुगेको हो। मन्त्रालय पुगेको टोलीले उज्यालो नेपाल अभियानले कर्णालीलाई नछोएको भन्दै अभियान कर्णालीमा पनि लागू गर्नुपर्ने माग गरेको छ। मन्त्री शाहीले कर्णाली गरिएको जुम्ला, कालीकोट, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोड्न आवश्यक बजेट व्यवस्थापन भइसकेको बताउनुभयो। उहाँले कर्णालीलाई विद्युतीकरण गर्न 33 केबी प्रसारणका लागि कालीकोटकै 2 ठाउँमा सब स्टेसन निर्माण गर्न पहल थालिएको बताउनुभयो। मन्त्री शाहीले कालीकोटको मानमा र राजकोट नगरपालिकामा सब स्टेसन बनाएर राष्ट्रिय प्रसारण लाइनको विद्युत हुम्ला, मुगु र बाजुरासम्म प्रसारण लाइन दिने आश्वासन दिएको टोलीले जनाएको छ।
समस्त हिन्दू नारीहरूले हिजो आफ्नो महान पर्व हरितालिका तीज देव देवादि महादेवको पूजा आराधना गरी मनाएका छन्। हिजो सुर्खेतको प्रसिद्ध लाटिकुली शिव मन्दिर लगायत विभिन्न शिव मन्दिरमा पनि व्रतालुहरूको भिड लागेको छ। सत्ययुगमा हिजोको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले हिजोको दिन व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। हरितालिकाको अघिल्लो दिन राति अबेरसम्म दर खाएपछि सुरु हुने तीजको दिन महादेवको मन्दिरमा गई पूजाआजा गर्ने र नाचगान गर्ने चलन छ। यो बेला चेलीहरू सौभाग्यको प्रतीक रातो चुरा, पोते, रातो पहिरन र घर गहनामा सजिएर तीजका भाका गाउने र नाच्ने गर्दछन्। भाद्र शुक्ल द्वितीयका दिन दर खाई तृतीयका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीका दिन अरुन्धती सहित सप्तऋषिको पूजा गरेपछि समापन हुने गर्दछ। हरितालिका तीजकै अवसरमा सुर्खेतको बागिना समूहले ब्रेनरको खुला मञ्चमा हिजो तीज सद्भाव मेला गरेको छ। मेलामा सहभागी विभिन्न महिला समूहहरूलाई विभिन्न उपहार समेत प्रदान गरिएको समूहले जनाएको छ। सुनौ यसै बारेमा तयार पारेको रेडियो सामग्री सहकर्मी विद्या निर्दोष पहाडीबाट।
विगतका वर्षमा जस्तै यस वर्ष पनि सुर्खेतमा धुमधामका साथ तीज मनाइएको छ। रातो सारी चुरा पोतेर गरगहनामा सजिएका नारीहरूले वीरेन्द्रनगरको खुला मञ्चमा भेला भएर समूह समूह बनाई मादल र चापको तालमा कम्मर मर्काई मर्काई नाचेका छन्। प्राचीन कालमा पार्वतीले भगवान शिवजीलाई पति पाऊ भनी निराहार तपस्या गरेको दिनका रूपमा परिचित तीजलाई हिन्दू नारीहरूले स्वतन्त्रताको दिनका रूपमा समेत लिने गरेका छन्। उमेरले 60 वर्ष नागे पनि वीरेन्द्रनगर बाह्र सुर्खेतका भीमकली चपाईलाई भने पोहोर नाच्न नपाएको धोको यसै पाली पूरा गर्ने रहर जागेको छ।
म पनि गाउँदैछु, अहिले नाति पनि हो, हामी नाच्छौँ, हामी गाउँछौँ, यो बस्तो गर्छौँ, हेर्दै हेर्नु है।
तीजलाई महिलाहरूले आफ्ना पीर र वेदना बिर्साउने हर्षको पर्वका रूपमा पनि लिने गरेका छन्। पहिले पहिले तीजमा सासु बुहारी बीचको सम्बन्ध होस् वा माइतीतिरको सम्बन्ध महिलाहरूले गीत मार्फत व्यक्त गर्ने गरे पनि यसपालि भने धेरै जसो रेकर्ड गीत बजाएरै नाचेका छन्। यस्तै तीजमा महिला हक अधिकार र सशक्तिकरणका साथै सामाजिक चेतना जगाउने खालका गीत प्रशस्त सुनिने भए पनि यसपालि भने त्यस्ता गीत खासै सुन्न पाइएन। मञ्चमा तीज हेर्न टाढा टाढाबाट महिलाहरूसँगै पुरुषहरू पनि उत्तिकै आएका थिए। अछामका खडक बहादुर बिकलाई अहिलेका तीजका गीतमा मौलिकता हराएको महसुस भएको छ।
पहिलेको तीजमा हाम्रा आमाहरूले विशेष गरी आफ्नै मौलिकता झल्काएर विशेष गरी नाचगान गर्ने आफ्नो गाउँघरमा छरछिमेकमा आफ्ना पहिले पुराना सङ्गिनीहरूसँग नाचेर रमाइलो गर्ने गर्नुहुन्थ्यो भने अहिलेका तीजहरूमा विशेष गरी पहिलेको मौलिकता हराएर अहिलेको आफ्नै संस्कृति अनुसार नाचिरहेका हुन्छन् डेक बजाएर।
पहिलेको तीजमा गाउने गीत र नाच्ने तरिका अहिले फेरिएको बताउनुहुन्छ वीरेन्द्रनगरका सरस्वती कुमारी थापा।
पहिलाको तिस र अहिलेको तिसमा त धेरै फरक लाग्छ है। अब पहिला हाम्रो आमाहरू भाउजूसित बसेर नाचगान गरेको र अहिलेको छोरा छोरीसित बसेर नाचगान गरेको धेरै अन्तर छ। पहिलाको गीतहरू भाका लयहरू अनि नाचगानको क्रमहरू अझ धेरै फरक लाग्छ हामीलाई।
तिजको महत्त्व जति छ उति नै पछिल्लो समय भड्किलो बन्दै गएको छ। तीजका नाममा देखिने तडक भडक जस्ता विकृतिलाई न्यूनीकरण गर्दै तीजको धार्मिक सांस्कृतिक र परम्परागत महत्त्वलाई जोगाउने जिम्मेवारी पनि अब सबैको काँधमा आएको छ।
भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
तपाईँ सबैको मन सुने रेडियो
भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब लागौं बाँकी खबरतिर। नेपाल र भारत बीच 8 समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो। यसअघि हैदराबाद हाउसमा देउवा र मोदी बीच झण्डै 30 मिनट वार्ता भएको थियो। पुननिर्माण सम्बन्धी 4 समझदारी पत्रमा हस्ताक्षर भएको छ। यी मध्ये एउटा समझदारी भूकम्प पछिको पुननिर्माण का लागि भारतले घोषणा गरेको 1 अर्ब रुपियाँको प्रयोग बारेमा छ भने अरू स्वास्थ्य शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्बन्धी रहेको जनाइएको छ। यी 4 समझदारी 250 बिलियन अर्थात् 2 खर्ब 20 अरबको भएको पुननिर्माण प्राधिकरण कार्यकारी प्रमुख गोविन्द पोखरेलले बताउनु भएको छ। नेपाल र भारत बीच मेची पुल पुननिर्माण लागु औषध नियन्त्रण नाप्तौल र चार्टर एकाउन्टेन्ट सम्बन्धी 4 समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशवा कटैया अन्तर्देशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। हैदराबाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो। अब आगामी हिउँदको विद्युत मागलाई ध्यानमा भारतबाट थप 100 मेगावाट विद्युत आयात हुने भएको छ। यो अन्तर्देशीय प्रसारण लाइन मार्फत थप 50-50 मेगावाट विद्युत आयात हुने भएको हो। ती दुवै आयोजनाको क्षमता 132 केभी रहेको छ। नेपालको विद्युत मागलाई सम्बोधन गर्ने लक्ष्य अनुसार सरकारले भारतसँग ती दुई अन्तर्देशीय प्रसारण लाइनबाट थप विद्युत आयात गर्ने सहमति यसअघि नै भइसकेको छ। हाल भारतबाट नेपालले 350 मेगावाट विद्युत आयात गरिरहेको छ। ती प्रसारण लाइनबाट थप 100 मेगावाट विद्युत आयात भएपछि 450 मेगावाट पुग्नेछ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केभर मुजफ्फरपुर 400 केभी अन्तर्देशीय प्रसारण लाइनको उद्घाटन गरिएको थियो। यी प्रसारण लाइनबाट आयात हुने विद्युतको मूल्य अन्य कम क्षमताको प्रसारण लाइनको भन्दा कम रहेको छ। यी दुवै प्रसारण लाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन्। जग्गा प्राप्ति नेपाल सरकार तथा विद्युत प्राधिकरणले गरिदिएको थियो भने अन्य खर्च सबै भारतको अनुदानमा गरिएको थियो।
हरितालिका तीजको अवसर पारी विकास प्रेमी युवा समूह बर्दियाले संकलन गरेको आर्थिक सहयोगबाट बर्दियामा राहत वितरण गरिएको छ। बार बर्दिया नगरपालिकाको वडा नम्बर 4 गुरुवा गाउँका 69 घर परिवारलाई राहत सामग्री वितरण गरिएको जनाइएको छ। प्रति परिवार 10 किलो चामल, 2 केजी दाल, 1 लिटर तेल, 1 केजी आयोडिन नुन र 1 केजी सोयाबिन तथा 1 पिस साबुन, बाल्टिन, प्लेट र टर्च लाइट लगायतका राहत वितरण गरिएको समूहका सल्लाहकार शंकर प्रसाद गौतमले जानकारी दिनुभएको छ।
मुगुमा लैंगिक हिंसा तथा छाउपडी घटाउन र जनचेतना जगाउन भन्दै हिमाली ग्रामीण युवा समाज विकास केन्द्रले दर विशेष कार्यक्रमको आयोजना गरेको छ। महिलाहरूको महान चाड हरितालिका तीजको अवसर पारी महिलालाई तीज गीत तथा देउडा गीत मार्फत नै लैंगिक हिंसा छाउपडी घटाउन र जनचेतना जगाउन दर विशेष कार्यक्रम गरिएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्रले जनाएको छ। दर विशेष कार्यक्रममा लैंगिक हिंसा छाउपडीका विषयमा देउडा तथा तीजकै भाकामा कुप्रथाका विरुद्ध तीज गीत गाई रमाइलो समेत गरिएको छ।
स्थानीय तहको निर्वाचनपछि सम्बन्धित गाउँपालिका र वडा कार्यालयहरूबाटै जनताका काम हुने भनिए पनि मुगुमा भने निर्वाचन भएको 4 महिना हुँदा समेत ग्रामीण क्षेत्रमा गाउँपालिका र वडा कार्यालय समेत सदरमुकाममै रहेका छन्। दूर दराजका गाउँ बस्तीबाट 3-4 दिन हिँडेर सदरमुकाम गमगढीमा नागरिकताको सिफारिस लिन जन्म तथा मृत्यु दर्ता लगायतका अन्य कामका लागि सचिव खोज्दै भौतारिनुपर्ने अवस्था रहेको सर्वसाधारणको गुनासो छ। सोरु गाउँपालिकामा गाउँपालिकाको कार्यालय सोरुकोटमा स्थापना गरिए पनि साइनबोर्ड मात्र झुन्याइएको स्थानीयले गुनासो गरेका छन्। ओडाका सचिव र कर्मचारीहरू सम्बन्धित कार्यालयमा नबस्दा संहितामा सिंह दरबारको अधिकार गाउँमा भन्ने कुरा व्यवहारमा लागू हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा 11 ओडाहरूमा ओडा सचिव नरहेको बताइएको छ।
यही भदौ 5 गतेभित्र 18 वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरूले मात्र आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन्। निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ 5 गते नै मतदाताको उमेर 18 वर्ष पुगेको हुनुपर्ने निर्णय गरेको छ। सरकारले आगामी मङ्सिर 10 गते एकै दिन एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गराउने निर्णय गरेको छ।
यसैबीच निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा 2 जिल्ला समन्वय समिति चुनाव गराउने निर्णय गरेको छ। मन्त्री परिषदको भदौ 5 गतेको निर्णय अनुसार प्रदेश नम्बर 5 पर्ने रुकुमको पूर्वी भाग र प्रदेश नम्बर 6 पर्ने रुकुमको पश्चिम भाग गरी 2 जिल्ला समन्वय समितिको चुनाव हुने भएको हो। यस्तै प्रदेश नम्बर 4 पर्ने नवलपरासीको बर्दघाट सुस्ता पूर्व र प्रदेश नम्बर 5 पर्ने नवलपरासीकै बर्दघाट सुस्ता पश्चिम गरी 2 जिल्ला समन्वय समितिको चुनाव हुने भएको छ। आयोगले 4 समन्वय समितिको निर्वाचन गर्नका लागि 4 जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई आग्रह गरिसकेको जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब लागौं बाँकी खबरतिर। दशैं तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले भदौ 16 गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने जनाएको छ। चाडपर्वमा उपभोक्तालाई नुन तेल चिनी चामल मासु लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्नका लागि आपूर्ति मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानले कार्तिक 9 गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको छ। मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता बाबुराम भुसालले नेसनल टर्निङ साल टर्निङ र नेपाल खाद्य संस्थानले सुपथ मूल्यमा पसल सञ्चालन गर्ने बताउनु भएको छ। सुपथ मूल्य अनुसार नै नुन प्रति परिवार 6 किलो र चामल प्रति परिवार 30 किलोका दरले बिक्री वितरण गरिने उहाँको भनाइ छ। सहुलियत दरका सुपथ मूल्य पसलमा बासमती बाहेकका चामलमा प्रति किलो 5 रुपियाँ, खसी बोका र च्याङ्रामा प्रति किलो 10 रुपियाँ, नुनमा प्रति किलो 2 रुपियाँ तथा चिनीमा 5 रुपियाँका दरले छुट दिइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको 11 अर्ब 20 करोड 21 लाख भन्दा धेरै रुपियाँ महसुल उठ्न बाँकी रहेको पाइएको छ। ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले विद्युत महसुल बकेउँदा रहेका ग्राहकबाट 15 दिनभित्रमा महसुल उठाउन प्राधिकरणलाई निर्देशन दिएसँगै यति धेरै बकेउँदा रकम रहेको तथ्य पत्ता लागेको हो। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले ग्राहस्थतर्फ नै सबैभन्दा बढी 4 अर्ब 66 करोड 63 लाख रुपियाँ बकेउँदा रहेको जनाएको छ। यस्तै काठमाडौँ महानगर पालिका लगायत नगरपालिकाले सडक बत्ती प्रयोग गरे बापत प्राधिकरणलाई तिर्नुपर्ने रकम 3 अर्ब 60 करोड 76 लाख रहेको छ। यस्तै गैर ग्राहस्थतर्फ 31 करोड 79 लाख, व्यापारिक तर्फ 29 करोड 97 लाख 57 हजार रुपियाँ उठ्न बाँकी रहेको छ। यस्तै गैर व्यापारिक तर्फ 30 करोड 99 लाख, मनोरञ्जन तर्फ 44 लाख, औद्योगिक तर्फ 1 अर्ब 21 करोड 76 लाख, सिंचाई तर्फ 14 करोड 84 लाख 27 हजार रुपियाँ रहेको छ।
जुम्लाको पातारासी गाउँपालिका 5 नजिकबाट जीप खस्ता बेपत्ता भएका सहचालकको अझै अत्तोपत्तो लाग्न सकेको छैन। BH 2144 नम्बरको जीप तिला नदीमा अस्ति राति खस्ता सहचालक 26 वर्षका दत्तबहादुर बुढा बेपत्ता भए पनि उहाँको पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। DSP गुरु विष्णु काफ्रेले बेपत्ता बुढाको खोजी भइरहेको बताउनु भएको छ।
कञ्चनपुरमा हत्याका घटना बढेको भन्दै स्थानीयले बजार तथा यातायात बन्द गराएका छन्। 1 महिनामा 3 जनाको हत्या भएपछि दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले हिजो बजार तथा यातायात बन्द गराएका हुन्। एकपछि अर्को श्रृङ्खलाबद्ध हत्या हुन थालेको भन्दै कञ्चनपुरवासीले चिन्ता जनाएका छन्। चाडपर्वका बेला बजार र यातायात बन्द हुँदा सर्वसाधारणले भने शास्ति बेहोर्नु परेको थियो।
भरी खबरमा अब एउटा विदेशको खबर। चीनले भारतमा रहेका आफ्ना सबै नागरिकलाई सुरक्षामा सचेतना रहन निर्देशिका जारी गरेको छ। नयाँ दिल्ली स्थित चिनिया दूतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षामा सतर्कता अप्नाउन भनेको हो। दुई मुलुक बीच पछिल्लो समय बढ्दै गएको तनावका बीच चीनले भारतमा रहेका आफ्ना नागरिकलाई यस्तो निर्देशिका जारी गरेको हो। पछिल्लो दुई महिना यता चीनले यस्तो निर्देशिका जारी गरेको यो दोस्रो पटक हो। चीन र भुटानको सीमा क्षेत्र दोकलाममा भारतीय सेनाले उपस्थिति जनाएको विषयलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ। चीनले यो क्षेत्रबाट बिना शर्त आफ्ना सेना फिर्ता गर्न भारतलाई आग्रह गर्दै आएको छ।
भेरी खबरको अन्तिममा एउटा खेल खबर। ललितपुरमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा आज नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ। एन्फा कम्प्लेक्स 7 दोबाटोमा दिउँसो हुने खेलमा दुई टोली आम्ने सामने हुँदैछन्। फाइनल प्रवेशका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल समूह बीको उपविजेता हो भने बङ्गलादेश समूह ए को विजेता हुँदै सेमी फाइनलमा स्थान तय गरेको हो। नेपालले समूह चरणको खेलमा मालदिप्सलाई 6-0 हराएको हो भने भारतसँग 2-1 अन्तरले पराजित भएको हो। यस्तै बङ्गलादेशले श्रीलङ्कालाई 4-0 र भुटानलाई 3-0 हराएको छ। यस्तै आज नै हुने अर्को सेमी फाइनलमा समूह बी को विजेता भारत र समूह ए को उपविजेता भुटान बीच प्रतिस्पर्धा हुनेछ।
खेल खबरसँगै रेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रियामा इन्जिनियरिङ संकायका डिनको असहमति, विवाद बढ्दै।
बाढीका कारण बाँकेमा करिब 15,000 विद्यार्थीको पढाइ प्रभावित, स्वास्थ्य समस्या पनि कायमै।
प्रधानमन्त्री देवबार भारतीय प्रधानमन्त्री मोदी बीच औपचारिक भेटवार्ता, 8 समझदारी पत्रमा हस्ताक्षर।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै भारत र भुटान पनि आजै भिड्ने। हवस् तारीलाई बिहान 6:30 बजेको भेरी खबर यति नै। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै राजेन्द्र साही र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।